بدھ 12 جولائی کے سیروین کے ساتھ امبر خیری کا سلام. چین نے پاکستان اور بھارت کو کشمیر پر تعمیری کردار ادا کرنے کی پیشکش کی، مگر تجزیہ کار نے اسے بھارت پر دباؤ بڑھانے کا حربہ کہا.
پہلی بار اتہاس میں یہ ہوا ہے کہ چین کے ٹروپس گئے اور بھارت نے اسے روکا، تو اس لیے چین دوسرے سیکٹر میں دباؤ بڑھا رہی ہے.
تفصیل سنیے گا عالمی خبروں کے بعد.
یہ بی بی سی اردو سروس ہے، نازش ظفر سے خبریں سنیے. انڈیا اور چین میں سرحدی کشیدگی کے درمیان چین نے کہا ہے کہ وہ انڈیا اور پاکستان کے کشیدہ تعلقات کو بہتر کرنے میں تعمیری کردار ادا کرنے کے لیے تیار ہے. دلی سے بی بی سی کے نامہ نگار شکیل اختر کی رپورٹ.
چین کی وزارت خارجہ کے ترجمان گینگ شوان نے بیجنگ میں ایک نیوز کانفرنس میں بھارت اور پاکستان کے درمیان کشمیر کے سوال پر بڑھتی ہوئی کشیدگی پر تشویش ظاہر کی اور کہا کہ کنٹرول لائن پر دونوں ملکوں کے درمیان جس طرح کا ٹکراؤ ہو رہا ہے، اس سے نہ صرف دونوں ملکوں کا امن و استحکام خطرے میں پڑے گا بلکہ اس کشیدگی سے پورا خطہ متاثر ہوگا. شوانگ نے کہا کہ بھارت اور پاکستان دونوں جنوبی ایشیا کے اہم ممالک ہیں. انہوں نے کہا کہ کشمیر کے کشیدہ حالات کے سبب بین الاقوامی برادری کی توجہ اب اس طرف مبذول ہو رہی ہے. چینی وزارت خارجہ کے ترجمان نے امید ظاہر کی کہ دونوں ممالک ایسے اقدامات کریں گے جن سے کشیدگی کم کرنے اور خطے میں امن و استحکام کے قیام میں مدد ملے گی.
پاکستان کے شہر لاہور میں ایک خاتون رکن پنجاب اسمبلی کی صاحبزادی کے مبینہ تشدد سے 16 سالہ گھریلو ملازم لڑکا ہلاک ہو گیا ہے. ملزمہ فوزیہ بی بی نے 20 جولائی تک عدالت سے ضمانت قبل از گرفتاری لے لی ہے. مزید بتا رہے ہیں نامہ نگار عمر دراز.
پولیس کے مطابق اختر علی کی لاش خاتون رکن پنجاب اسمبلی شاہ جہاں کی رہائش سے برامد کی گئی، جن کی بیٹی فوزیہ بی بی پر لڑکے کے قتل کا الزام ہے. ایس پی سٹی عادل میمن نے بی بی سی کو بتایا کہ پولیس کو اختر علی کی پوسٹ مارٹم رپورٹ کا انتظار ہے، جس سے معلوم کیا جا سکے گا کہ ان پر تشدد کیا گیا تھا یا نہیں. رپورٹ کے آنے میں ایک دن کا وقت لگ سکتا ہے. ان کا کہنا تھا کہ ملزمہ کا بیان نہیں لیا جا سکا کیونکہ انہوں نے ضمانت حاصل کر لی ہے. ان سے تفتیش کا موقع ملنے کے بعد ہی معلوم ہو پائے گا کہ مبینہ تشدد کے الزامات کے حوالے سے ان کا موقف کیا ہے.
امریکی صدر ڈونلڈ ٹرمپ کے بیٹے نے ایک انٹرویو میں کہا ہے کہ انہوں نے روسی وکیل سے اپنی ملاقات کے بارے میں اپنے والد کو کچھ نہیں بتایا تھا. ادھر صدر ٹرمپ نے ایک ٹویٹ میں بیٹے کے دفاع میں کہا ہے کہ ٹرمپ جونیئر نے انٹرویو میں شفافیت سے بات کی. تفصیلات بتا رہے ہیں عبداللہ فاروقی.
فاکس نیوز کے ایک انٹرویو میں جب ٹرمپ جونیئر سے پوچھا گیا کہ کیا انہوں نے گزشتہ سال روسی وکیل سے میٹنگ کے بارے میں اپنے والد کو بتایا تھا، تو انہوں نے جواب دیا کہ نہیں، وہ کوئی بڑی بات نہیں تھی، اس میں کچھ کہنے کے لیے نہیں تھا. ڈونلڈ ٹرمپ جونیئر نے کہا کہ ان کی میٹنگ سرسری سی تھی، لیکن انہیں اسے دوسری طرح ہینڈل کرنا چاہیے تھا. انہوں نے وہ ای میلز دکھائیں جن میں انہوں نے وکیل سے ملنے کی پیشکش کا خیر مقدم کیا تھا. وکیل کے بارے میں کہا جاتا ہے کہ مبینہ طور پر وہ کریملن سے رابطے میں تھیں اور ان کے پاس ایسا مواد تھا جو ہیلری کلنٹن کو نقصان پہنچا سکتا تھا.
دوسری جانب روسی حکومت کے ترجمان نے ان الزامات کو مسترد کرتے ہوئے انہیں امریکی اور روسی صدور کے درمیان ہونے والی حالیہ ملاقات سے توجہ ہٹانے کی ایک کوشش قرار دیا. ترکی کے صدر رجب طیب اردوغان نے کہا ہے کہ یورپی یونین نے ترکی کا وقت ضائع کیا ہے. اگر یورپی یونین ترکی کو رکن کے طور پر قبول نہیں کرتی تو وہ پلان بی اور سی کا آغاز کریں گے. تفصیلات بتا رہی ہیں شمائلہ جعفری.
طیب اردوغان نے کہا ہے کہ اگر یورپی یونین یہ کہتی ہے کہ وہ ترکی کو ایک رکن کے طور پر قبول نہیں کر سکتی تو یہ ترکی کے لیے اطمینان کا باعث ہوگا. بی بی سی کے پروگرام ہارڈ ٹاک میں بات کرتے ہوئے ان کا کہنا تھا کہ ترکی اپنے پاؤں پر کھڑا ہونے کے قابل ہے. رجب طیب اردوغان نے اس بات کی تردید بھی کی کہ ترکی میں 150 صحافیوں کو جیل میں رکھا گیا ہے. ان کا کہنا تھا کہ صرف 2 افراد جن کے پاس پریس کارڈ تھے جیل میں ہیں. ان کا دعویٰ ایک ایسے وقت میں سامنے آیا ہے جب ترکی نے انسانی حقوق کی عالمی تنظیم ایمنسٹی انٹرنیشنل کی مقامی ڈائریکٹر اور 9 افراد کی حراست میں توسیع کی ہے. ان افراد کی حراست کے واقعے سے ترکی کی یورپی یونین میں شمولیت کی کوششوں کو نقصان پہنچا ہے.
واضح رہے کہ ایمنسٹی انٹرنیشنل کی ڈائریکٹر عادل ایسر کو 5 جولائی کو ڈیجیٹل سیکیورٹی اینڈ انفارمیشن مینجمنٹ ورکشاپ کے دوران انسانی حقوق کے لیے کام کرنے والے 7 کارکنوں اور 2 غیر ملکی ٹرینرز کے ہمراہ حراست میں لیا گیا تھا. قطر کے خلاف بائیکاٹ کرنے والی 4 عرب ریاستوں کا کہنا ہے کہ دوحا اور واشنگٹن کے درمیان دہشت گردی کے خلاف جنگ کے لیے مالی تعاون کے معاہدے کے باوجود وہ قطر سے قطع تعلقی جاری رکھیں گے. سعودی عرب، متحدہ عرب امارات، بحرین اور مصر کا کہنا ہے کہ امریکی وزیر خارجہ ریکس ٹیلرسن کی جانب سے پیش کیا جانے والا یہ معاہدہ کافی نہیں ہے۔ امریکی وزیر خارجہ کے مطابق امریکہ اور قطر کے درمیان ہونے والا معاہدہ ہفتوں کی بات چیت کے بعد طے پایا ہے۔ منگل کو ایک مشترکہ بیان میں چاروں عرب ریاستوں کا کہنا تھا کہ اگرچہ وہ دہشت گردی کے خلاف کوششوں کے معترف ہیں، لیکن اس حوالے سے مزید اقدامات کی ضرورت ہے۔ یہ بی بی سی اردو سروس ہے۔
اکتوبر تک آپ ہماری ریڈیو نشریات میڈیم ویو میں 1413 کلو ہرٹز پر اور شارٹ ویو میں 41 میٹر بینڈ پر 7485 کلو ہرٹز، 31 میٹر بینڈ پر 9445 کلو ہرٹز اور 25 میٹر بینڈ پر 9410 اور 11910 کلو ہرٹز پر سن سکیں گے۔
حالات حاضرہ کا پروگرام سیربین، آپ بی بی سی اردو سروس سے سن رہے ہیں۔ پاکستان میں حکمراں جماعت پی ایم ایل این نے پینما لیکس کی تحقیقات کرنے والی ٹیم کی رپورٹ کو سپریم کورٹ میں چیلنج کرنے کے لیے وکلا پر مشتمل ایک چار رکنی ٹیم تشکیل دی ہے جو اس رپورٹ کے قانونی پہلوؤں کا جائزہ لے گی، جبکہ میاں نواز شریف کی حکومت نے بھی اس رپورٹ کو مکمل طور پر جانبدارانہ قرار دیا ہے۔ اس خبر کی تفصیل سنیے گا پروگرام میں آگے چل کر، اور اس پر ہم بات کریں گے کچھ سیاسی رہنماؤں سے بھی۔ لیکن آئیے اس وقت سیربین کا آغاز کرتے ہیں اس خبر سے کہ بھارت اور چین میں سرحدی کشیدگی کے درمیان چین نے اب یہ کہا ہے کہ وہ بھارت اور پاکستان کے کشیدہ تعلقات کو بہتر کرنے میں تعمیری کردار ادا کرنے کے لیے تیار ہے۔ چین کی وزارت خارجہ نے آج کہا کہ کشمیر کی صورتحال اتنی کشیدہ ہے کہ اب بین الاقوامی برادری کی توجہ اس کی طرف مبذول ہونے لگی ہے۔ سنیے دلی سے ہمارے نامہ نگار شکیل اختر کی رپورٹ۔
چین کی وزارت خارجہ کے ترجمان گینگ شوان نے بیجنگ میں ایک نیوز کانفرنس میں بھارت اور پاکستان کے درمیان کشمیر کے سوال پر بڑھتی ہوئی کشیدگی پر تشویش ظاہر کی اور کہا کہ کنٹرول لائن پر دونوں ملکوں کے درمیان جس طرح کا ٹکراؤ ہو رہا ہے اس سے نہ صرف دونوں ملکوں کا امن و استحکام خطرے میں پڑے گا بلکہ اس کشیدگی سے پورا خطہ متاثر ہوگا۔ شوان نے کہا کہ بھارت اور پاکستان دونوں جنوبی ایشیا کے اہم ممالک ہیں۔ انہوں نے کہا کہ کشمیر کے کشیدہ حالات کے سبب بین الاقوامی برادری کی توجہ اب اس طرف مبذول ہو رہی ہے۔ چینی وزارت خارجہ کے ترجمان نے امید ظاہر کی کہ دونوں ممالک ایسے اقدامات کریں گے جن سے کشیدگی کم کرنے اور خطے میں امن و استحکام کے قیام میں مدد ملے گی۔ ترجمان نے کہا کہ چین بھارت اور پاکستان کے درمیان تعلقات بہتر بنانے میں اپنا مثبت کردار ادا کرنے کے لیے تیار ہے۔ دو روز قبل چین کے سرکاری اخبار گلوبل ٹائمز میں ایک کالم نگار نے لکھا تھا کہ جس طرح بھارت کی فوجیں ڈوکلام کے متنازع علاقے میں بھوٹان کی درخواست پر داخل ہوئی ہیں، اسی دلیل کی بنیاد پر تیسرے ملک کی فوج پاکستان کی درخواست پر کشمیر میں داخل ہو سکتی ہے۔ تیسرے ملک سے ان کی مراد چین کی تھی۔ چین نے آج بھی بھارت سے کہا ہے کہ وہ ڈوکلام خطے سے اپنے فوجیوں کو واپس بلائے، کیونکہ بقول اس کے یہ خطہ چین کی ملکیت ہے اور اس خطے میں دونوں ملکوں کی سرحدیں بالکل واضح ہیں۔ چین اور بھارت کے درمیان سرحدی تنازع بہت پرانا ہے، لیکن تازہ کشیدگی گزشتہ مہینے اس وقت پیدا ہوئی جب بھارتی فوجی بھوٹان کے ڈوکلام علاقے میں داخل ہوئیں اور چینی فوجیوں کو وہاں ایک سڑک تعمیر کرنے سے روک دیا۔ دونوں فوجوں کے درمیان تعطل ابھی برقرار ہے، لیکن چین کی جانب سے کافی جارحانہ لب و لہجے میں بات کی جا رہی ہے۔ تجزیہ کاروں کا کہنا ہے کہ کشیدگی اسی وقت ختم ہو سکتی ہے جب دونوں میں سے کوئی ایک فریق اپنی پوزیشن سے پیچھے ہٹنے کے لیے تیار ہو، لیکن فی الحال اس کے آثار نظر نہیں آ رہے۔ شکیل اختر، بی بی سی دلی۔
اور اس پر مزید بات کرنے کے لیے میں نے چین کے دارالحکومت بیجنگ میں مقیم صحافی سیبل داس گپتا سے رابطہ کیا۔ ان سے پوچھا کہ چین کی پاکستان اور بھارت کے درمیان کشمیر پر بات چیت کرانے میں مدد کرنے کی جو پیشکش ہے، کیا یہ ایک سنجیدہ معاملہ ہے یا یہ ایک اتفاقی بات کہی گئی ہے؟
نہیں، یہ بات قریب تین بار چین نے گت ڈیڑھ دو سال میں کہی ہے۔ یہ بات خاص کر کے چائنا پاکستان اکنامک کوریڈر کا جو کنسٹرکشن جوڑ پکڑنے لگا قریب ڈیڑھ سال پہلے، اور جب انڈیا نے پروٹیسٹ کیا کہ کشمیر میں سے آپ نکال رہے ہو، وہ ڈسپیوٹیڈ ایریا ہے، آپ ایسا سڑک نہیں نکال سکتے ہو، تب انہوں نے کہا کہ بھئی ہم تو پرابلم سالو کرنے کو تیار ہیں۔ تو اس کنٹیکسٹ میں یہ بات کہی گئی تھی۔ पहले। अब जो हुआ है कि जो स्टैंड ऑफ हुआ है बॉर्डर में इंडिया और चीन के बीच में, तो अब कंटेक्स्ट बदल रहा है, बात वही है। आज के कंटेक्स्ट में गंग स्वांग जो फॉरेन मिनिस्ट्री के स्पोक्स पर्सन है, उन्होंने पहले ये कहा कि एलओसी की जो फायरिंग हुई है भारत पाकिस्तान के बॉर्डर पर, वो इंटरनेशनल हेडलाइन बन रही है और सारी दुनिया के ध्यान में आ रही है, ये बात उन्होंने कही। और उस कंटेक्स्ट में उन्होंने ये कहा कि ये जो मसला है कश्मीर का, इसको सुलझाने में अगर हमारी किसी मदद की जरूरत है तो वी आर रेडी। तो ये कंटेक्स्ट अब क्योंकि बदल गया है पहले से, तो ऐसा लगता है कि जैसे एलओसी के मसले को लेकर चीन भारत पर थोड़ा सा दबाव या प्रेशर बढ़ा रही है। चीनी मीडिया ने भी ये कहा है और चीनी एक्सपर्ट्स ने भी ये कहा है कि दोनों तरफ भारत कैसे लड़ पाएगी, एक तरफ एलओसी है, दूसरी तरफ बॉर्डर का मसला है ईस्टर्न सेक्टर में।
वैसे सैबल, ये बताइए कि चीन में कश्मीर के मामले पर जो सरकारी पॉलिसी है वो क्या है?
नहीं, सरकारी पॉलिसी जो ऑफिशियल लाइन है वो ये है कि ये चीन का ऑफिशियल लाइन सारी दुनिया के साथ है कि हम दूसरे के मसले में इंटरफेयर नहीं करते। लेकिन ये केस में, कश्मीर के केस में, उन्होंने एक एक्सेप्शन ये किया है कि पाकिस्तान ऑक्यूपाइड कश्मीर जो है, जो कि डिस्प्यूटेड एरिया है, उसमें से उन्होंने सड़क, पहले जब वो जाते थे तो ये कहते थे कि हम ह्यूमैनिटेरियन बेसिस पे जा रहे हैं क्योंकि वहाँ फ्लड हुआ है, आपको पता है उस एरिया में बहुत फ्लड हो, तो उस कारण से हम जाते हैं। उसके बाद कहने लगे कि वो एरिया बहुत गरीब है, हम उसको मदद करने जाते हैं। और उसके बाद सड़क जब बनने लगी तो उन्होंने कहा कि हम ज्यादा डेवलपमेंट करवाना चाहते हैं क्योंकि डेवलपमेंट से टेररिज्म खत्म होगी और पूरे रीजन को फायदा मिलेगा। और हम भारत के, इसके बावजूद भी हमारा स्टैंड कि ये डिस्प्यूटेड एरिया है और हमको इससे कोई मतलब नहीं है, इस स्टैंड में कोई चेंज नहीं आया है, ये वो बार बार बोलते हैं, मतलब हर सप्ताह इस बात को बोलते हैं।
लेकिन क्या ये कहा जा सकता है कि चीन का बयान कि वो कोई मुसालती किरदार अदा करना चाहता है, इसको एक पॉलिसी शिफ्ट कहा जा सकता है?
चीन बहुत ग्रेजुअल पॉलिसी शिफ्ट करती है, उसके बावजूद भी नजर आता है, ऐसी बात नहीं कि नजर नहीं आता है, लेकिन बहुत ग्रेजुअल पॉलिसी शिफ्ट कर रही है। क्योंकि जहां तक पाकिस्तान का सवाल है, इसमें तो कोई सवाल ही नहीं है कि चीन 100% कमिटेड है पाकिस्तान चीन ये कॉरिडोर के लिए। मेन कारण यह है, चीन को अरेबियन सी में पहुंचना है, वहां से उसे तेल मिलेगा और इतना ज्यादा उसका एक नया रूट खुल जाएगा तेल लाने के लिए, क्योंकि आज भी 61% ऑयल डिपेंडेंस है चाइना का। सो वो तो सही है, लेकिन जब पाकिस्तान का इंटरनल पॉलिटिकल सिचुएशन जो इतना फ्लूइड है और चूंकि उसमें भी टेररिज्म का मसला है, बलूचिस्तान का मसला है, कश्मीर का मसला है, चीन को पूरा भरोसा या कॉन्फिडेंस नहीं आता है। इसलिए चीन खुल के ये नहीं कहती है कि भाई चलो हम कश्मीर में हमारा रवैया हम चेंज कर रहे हैं, उस पॉइंट पे वो पहुंची नहीं है।
अच्छा अच्छा, चीन के इस वक्त भारत के साथ भूटान की सरहद के बारे में बयानबाजी भी चल रही है, तो ऐसे वक्त में चीन की ये पेशकश करना, वो भारत को, क्या भारत इसको पॉजिटिव अंदाज में देख सकता है क्या?
इनफैक्ट फॉरेन पॉलिसी में कुछ भी पॉजिटिव नहीं होता है, आप किस जगह पे खड़े हैं, आप कहाँ से देख रहे हैं, उसके सब मतलब दरिए के क्या कहते हैं लेक के दूसरी तरफ वो नेगेटिव है, इस तरफ पॉजिटिव है। इसलिए भारत के नजर में तो यही है कि चीन दबाव बढ़ा रही है, और इसलिए बढ़ा रही है कि ईस्टर्न सेक्टर में जो भारत ने किया है डोकलाम में, जहां पहली बार इतिहास में ये हुआ है कि चीन के ट्रुप्स गए और भारत ने इसे रोका, किसी देश ने नहीं रोका आज तक चीन को, तो ये पहली बार हुआ है कि किसी ने चीन को सामने से रोका है, तो इसलिए चीन दूसरे सेक्टर में दबाव बढ़ा रही है। तो ये दोनों तरफ गेम है और देखते हैं आगे क्या होता है।
ये थे चीन के दारुल हुकूमत बीजिंग से सहाफ़ी सैबल दासगुप्ता, और इस सारे मामले पर मैंने मज़ीद बात की दिल्ली के जवाहरलाल नेहरू यूनिवर्सिटी यानी JNU के इंस्टीट्यूट ऑफ चाइनीज़ स्टडीज़ की प्रोफेसर अलका आचार्य से। उनसे पूछा कि भारत में चीन की इस पेशकश को किस तरह देखा जाएगा।
इसमें तो कोई दो राय शायद ही होगी, सरकारी तबके को अगर आप देखिए या जो सुरक्षा और सामरिक जो लोग हैं वो सभी इसको एक शक के ही निगाह से देखेंगे, इसमें कोई शक की बात नहीं है।
अच्छा, शक की नज़र से देखेंगे। अच्छा, वैसे चीन और भारत के अपने तनाज़े भी तो हैं, तो क्या ऐसे में चीन जो है वो भारत और पाकिस्तान के दरमियान कोई तनाज़ा तय करा सकेगा, ये रियलिस्टिक है?
इधर पे मुझे लगता है दो तीन पहलू उठ के आते हैं। एक तो ये है कि जिस तरह का अब चीन का दखल है, खासकर उस इलाके में जहाँ पर भारत को बहुत ही कड़ी समस्या और विरोध है, कि जो हम इलाका जिसे हम अपना मानते हैं उस पर वो चीन और पाकिस्तान दोनों मिलकर कंस्ट्रक्शन चल रहा है और वो CPEC की जो बात होती है, तो एक तो ये है कि चीन की तरफ से ये समझा जाता है, भारत में ये समझा जाता है कि चीन की तरफ से पाकिस्तान के जो पक्ष है वो उसके हक में है। दूसरा पहलू ये है कि काफी अब अरसे से चीन और पाकिस्तान के बीच में बहुत गहरा दोस्ती का रिश्ता और वो ऑल वेदर फ्रेंडशिप जिसे कहते हैं, कि चीन ने हर अंतर्राष्ट्रीय क्षेत्र पर देखिए या क्षेत्रीय लेवल पे देखिए हमेशा ही पाकिस्तान का पक्ष लिया है और पाकिस्तान की तरफदारी की है, तो इससे भारत को अच्छा खासा तनाव और एक तरह से जैसे शक जो है कि ये जो रिश्ता है ये आखिर इसके मायने क्या है, अगर वो भारत की तरफ इशारा नहीं कर रहा है तो क्या मायने हो सकता है। और तीसरी बात इसमें ये है कि जिस तरह से चीन ने हर जगह पाकिस्तान को भारत के साथ जोड़ कर रखा है, जैसे SCO मेंबरशिप में आप देख लीजिए या NSD मेंबरशिप को की इशू को देख लीजिए या जो टेररिस्ट है, तो उसमें चीन अब जुड़ चुका है भारत और पाकिस्तान की समस्याओं के साथ और खासकर पाकिस्तान की तरफ से वो हमेशा बीच में लाते हैं और चीन के ही भरोसे वो पाकिस्तान भी काफी कुछ ऐसे कदम उठा रहा है जो वो सोचता है कि भारत को थोड़ा हेजिटेशन होगा। तो इन सब बातों को देखकर मुझे लगता है कि हमें ये समझ जाना चाहिए कि हालांकि कश्मीर भारत और पाकिस्तान के बीच में मुद्दा है, लेकिन चीन का जो एक शैडो या परछाई जिसे कहते हैं वो पूरी तरह से अब हमारी समस्याओं के ऊपर पड़ रही है।
अच्छा अच्छा, वैसे भारत के अंदर जो सियासी क़ियादत है इस वक्त, वो कश्मीर के मामले पर पाकिस्तान से बातचीत करने के लिए आमादा भी नहीं नज़र आ रही है, तो पाकिस्तान और भारत के ताल्लुकात में बेहतरी फिर कैसे आएगी?
जहाँ तक भारत और पाकिस्तान की बातचीत का संबंध है वो कभी चलती है, कभी रुकती है, कभी उखड़ जाती है, और इसमें जो समस्या जो है कि एक तरह से जो टेररिज्म जो रुक नहीं रहा है, क्रॉस बॉर्डर टेररिज्म, और जो वारदातें जो बढ़ती जा रही हैं उनकी अगर आप आड़ में देखें तो भारत का एक प्रश्न ये है कि जब तक कि आप ये हरकतें बंद नहीं करेंगे तक के बातचीत का कोई मायने ही नहीं है, और इसके चलते सारा जो एक प्रोसेस है वो बार बार खटाई में पड़ रहा है। आप देखिए पिछले अब 15-20 साल से, हालांकि आप जाके वाजपेयी जी की जो एक बस सर्विस जब वो बहुत फेमस वो पहल उन्होंने की थी कि दोनों देशों को आपस में डायरेक्टली मिलाया जाए, तब से देखिए जितनी पहलें हो रही हैं वो सब बार बार रुक जाती हैं क्योंकि टेररिज्म बंद नहीं हो रही। तो ये जो एक समस्या है कि हम बातचीत रोक देते हैं अगर कोई और नई वारदात होती है, उसकी वजह से ये समस्या है। और जब तक के अगर ये भारत यही इसी रुख पे अड़ा रहे या पाकिस्तान अपनी तरफ से रोक ना लगाए तो ये तो मुझे लगता है ये दुविधा और ये एक तरह से इम्पास जो है वो चलता रहेगा।
तो इम्पास तो है, लेकिन आपने कहा कि खटाई में पड़ा हुआ है सारा अमल जो है बातचीत का, अमन का, तो इसको खटाई से निकालने का तरीका क्या हो सकता है?
अब जैसे आप देखिए जितने भी बयान आ रहे हैं, अब ये हम लोगों को समझ लेना चाहिए कि दोनों तरफ से, चाहे भारत हो चाहे पाकिस्तान, ये कश्मीर का मुद्दा जो है अब एक डोमेस्टिक इशू बहुत बड़ा बन गया है और इसके चलते अच्छे खासे बड़े जिसको कहते हैं राष्ट्रीयवाद नेशनलिस्टिक पोजीशन ली जा रही हैं और वो जो डोमेस्टिक पॉलिटिक्स पे उसकी जो एक जो असर होती है होता है उसके चलते ये मुझे लगता है थोड़ा सा हॉस्टेज रहेगा दोनों देशों के बीच में, क्योंकि दोनों तरफ से इस मामले को लेके बहुत ज्यादा राष्ट्रीयवाद की भावनाएं भड़कती हैं और खासकर एक जो सांप्रदायिक एक उसमें पहलू भी जुड़ जाता है। तो ये मुश्किल यही है कि इसको इन सब से सियासती मामलों से सांप्रदायिकता से किस तरह से उसको अलग करके बातचीत की जाए, ये नहीं अभी तक हम लोग इसको नहीं तोड़ पाए।
ये थी दिल्ली के जवाहरलाल नेहरू यूनिवर्सिटी यानी JNU के इंस्टीट्यूट ऑफ चाइनीज स्टडीज़ की प्रोफेसर अलका आचार्य। चीन के सरकारी मीडिया के मुताबिक बैरून मुल्क चीन का पहला फौजी अड्डा कायम करने के लिए फौजी दस्ते बहरी रास्ते से जिबूती के लिए रवादवा हैं। चीन अफ्रीकी मुल्क जिबूती में उस अमरीकी अड्डे के करीब अपना पहला फौजी अड्डा कायम कर रहा है जिसे अमरीका मशरक़ वस्ता और अफ्रीका में अपनी बड़ी और अहम फौजी कार्रवाइयों के लिए इस्तेमाल करता है। BBC Urdu.com की रिपोर्ट सुनिए शुमाइला जाफरी से।
चीन का कहना है कि इस अड्डे के जरिए अफ्रीका और इसके मगरबी इलाकों में अमन के कयाम और इंसानी हमदर्दी की बुनियादों पर किए जाने वाले इकदामात में मुआवनत फराहम की जाएगी। चीनी खबरसां इदारे ज़िन्हुआ का कहना है कि इस अड्डे को फौजी तआवुन, बहरी मशकों और रेस्क्यू मिशन के लिए भी इस्तेमाल किया जाएगा। ख्याल रहे कि चीन ने अफ्रीका में अपनी सरमायाकारी में इजाफा किया है और हालिया अरसे में अपनी फौज में भी तेजी से जिदत लाई है। ज़िन्हुआ का कहना है कि मंगल को चीन के जनूबी सूबे गुआंगडांग के इलाके ज़ानजियांग में वाके बंदरगाह से जहाज जिबूती के लिए रवाना हुए। अभी ये वाजे नहीं कि चीनी अड्डा कब काम का आगाज करेगा और ना ही ये मालूम है कि कितने फौजी दस्ते गुज़श्ता रोज जिबूती के लिए रवाना हुए थे। रिपोर्ट के मुताबिक जिबूती में फौजी अड्डे का कयाम दोनों मुल्कों के दोस्ताना मुज़ाकरात के बाद अमल में लाया गया, जबकि इससे कबल मौसूल होने वाली रिपोर्ट्स में कहा गया था कि इस फौजी अड्डे की तामीर के लिए गुज़श्ता बरस काम का आगाज हुआ था। इस फौजी अड्डे को चीन के इस खित्ते में इसके मुफादात के हवाले से देखा जा रहा है, मगर बुध को चाइना ग्लोबल टाइम्स में छपने वाले इदारे में कहा गया कि चीन की फौजी तरक्की चीनी हिफाजत को मजबूत बनाने के लिए है, ना कि दुनिया को कंट्रोल करने के लिए।
BBC Urdu.com की रिपोर्ट आपने सुनी शुमाइला जाफरी से। उधर पाकिस्तान के शहर लाहौर से ये खबर है कि पंजाब असेंबली की एक खातून रुकन की बेटी के मुबैना तशद्दुद से 16 साल का घरेलू मुलाजिम लड़का हलाक हुआ है। मुलजिमा फौजिया बीबी ने 20 जुलाई तक अदालत से जमानत कबल गिरफ्तारी ले ली है, जबकि मरने वाले लड़के की मेडिकल रिपोर्ट अभी आना बाकी है। लाहौर से नामा निगार उमर दराज की रिपोर्ट।
पुलिस के मुताबिक अख्तर अली की लाश खातून रुकने पंजाब असम्बली शाहजहां की रिहायश से बरामद की गई, जिनकी बेटी फौजिया बीबी पर लड़के के कत्ल का इल्ज़ाम है। SP सिटी आदिल मेमन ने BBC को बताया कि पुलिस को अख्तर अली की पोस्टमार्टम रिपोर्ट का इंतजार है, जिसे मालूम किया जा सकेगा कि उन पर तशद्दुद किया गया था या नहीं। रिपोर्ट आने में एक दिन का वक्त लग सकता है। उनका कहना था कि मुलजिमा का बयान नहीं लिया जा सका था क्योंकि उन्होंने जमानत हासिल कर ली थी। उनसे तफ्तीश का मौका मिलने के बाद ही मालूम हो पाएगा के मुबैना तशद्दुद के इल्ज़ामात के हवाले से उनका क्या मौकफ है। अकबरी गेट पुलिस के मुताबिक 16 साल अख्तर अली के वालिद मोहम्मद असलम ने पुलिस को उनकी मौत की इतला मंगल के रोज़ शाम के वक्त दी, जिसके बाद पुलिस ने उनकी दरख्वास्त पर मुलजिमा फौजिया बीबी पर मुबैना कत्ल का मुकदमा दर्ज करके उनकी गिरफ्तारी के लिए कोशिशें शुरू कर दी थीं। ताहम MPA शाहजहाँ और उनकी बेटी फौजिया बीबी अपनी रिहाइश पर नहीं पाई गईं। पुलिस के मुताबिक असलम ने उन्हें बताया कि उनका बेटा अख्तर और 11 साल बेटी अतिया लाहौर में अंदरून अकबरी गेट की रिहायशी फौजिया बीबी के घर पर गुज़िश्ता 3-4 साल से मुलाजिम थे। कुछ अरसे से वो फौजिया बीबी की जानब से उनके साथ नारवा रवैये और तशद्दुद किए जाने की शिकायत करते थे, ताहम मोहम्मद असलम ने उन्हें समझा बुझाकर वहीं रहने की तलकीन की। पंजाब के ज़िला ओकाड़ा के रहायशी मोहम्मद असलम ने पुलिस को बताया कि उन्हें मंगल के रोज़ अख्तर अली की तबीयत ख़राब होने की इतला मिली, जिस पर वो उसकी खैरियत दरियाफ्त करने ओकाड़ा से लाहौर आए। उनकी बेटी अतिया ने उन्हें बताया कि 2 रोज कबल फौजिया बीबी ने मुबैना तौर पर लोहे के डंडे और चम्मच के साथ अख्तर अली को जदोकोब किया। SP सिटी आदिल मेमन ने BBC को बताया कि बज़ाहिर अख्तर अली के जिस्म पर कुछ निशानात पाए गए थे जो पुराने मालूम होते हैं, ताहम उनकी नौयत के हवाले से मेडिकल रिपोर्ट आने से कबल हतमी तौर पर कुछ कहना कबल अज़ वक्त होगा। عادل میمن نے بتایا کہ ایسے ہی نشانات اختر علی کی بہن عطیہ کے جسم پر بھی پائے گئے تھے۔ ان کے مطابق عطیہ نے پولیس کو بتایا کہ اختر علی کی طبیعت خراب ہونے کے بعد فوزیہ بی بی کے گھر والے ان کو ہسپتال لے کر گئے تھے، جہاں ان کا ایکس رے بھی لیا گیا تھا۔ تاہم اس حوالے سے مزید معلومات ملزمہ سے تفتیش کا موقع ملنے کے بعد سامنے آئیں گی۔ عادل میمن کا کہنا تھا کہ اگر اختر علی پر تشدد کے ثبوت میڈیکل رپورٹ میں سامنے نہ آ سکے تو ان کے اندرونی اعضاء کا کیمیکل معائنہ بھی کروایا جا سکتا ہے۔ کیمیکل معائنے سے یہ معلوم کرنے میں مدد ملتی ہے کہ مقتول نے کوئی زہر آلود چیز تو نہیں نکلی جو اس کی موت کا سبب بنی ہو۔ عمر دراز، بی بی سی نیوز، لاہور۔
ہمارے نامہ نگار کریا کریا گاؤں گاؤں۔
رحیم یار خان میں لاشوں کے ہمراہ احتجاج بھی کیا۔ محمد کاظم، بی بی سی، کوئٹہ۔
شمائلہ جعفری، بی بی سی، نکیال سیکٹر، لائن آف کنٹرول۔
لیکن اس بارے میں فوجی حکام نے کوئی تفصیل جاری نہیں کی۔ عزیز اللہ خان، بی بی سی، پشاور۔
حکومت پر سیاسی دباؤ میں کمی آئے گی یا اضافہ ہوگا؟ ہارون رشید، بی بی سی، اسلام آباد۔
جہاں خبر ہے وہاں ہمارا نامہ نگار ہے۔
آسٹریلیا کے مچل مارش اور اسٹیو اوکیف پہلا ٹیسٹ میچ کھیل رہے ہیں۔ عبدالرشید شکور، بی بی سی، دبئی۔
قومی اسمبلی کا اجلاس کل پھر ہوگا۔ شہزاد ملک، بی بی سی، اسلام آباد۔
اور شاہراہوں کی سجاوٹ کا خاص انتظام کیا جا رہا ہے۔ ریاض مسرور، بی بی سی، سری نگر۔
باخبر رہنے کے لیے سیر بین سنا کیجیے۔
اور اب کھیلوں کی خبریں سنیے عبدالرشید شکور سے۔
پاکستان کرکٹ بورڈ نے سینٹرل کانٹریکٹ کا اعلان کر دیا ہے۔ اس سال 35 کرکٹرز کو 4 مختلف کیٹیگریز میں سینٹرل کانٹریکٹ دیے گئے ہیں اور ان کھلاڑیوں کو دیے جانے والے معاوضے میں 10% اضافہ بھی کیا گیا ہے۔ ایک کیٹیگری میں جن 6 کھلاڑیوں کو سینٹرل کانٹریکٹ دیا گیا ہے ان میں سرفراز احمد، محمد حفیظ، شعیب ملک، محمد عامر، اظہر علی اور یاسر شاہ شامل ہیں۔ متعدد مرتبہ فٹنس مسائل اور ڈسپلن کی خلاف ورزی کا شکار عمر اکمل کو سینٹرل کانٹریکٹ نہیں دیا گیا ہے۔ دنیش چندیمل کو سری لنکا کی ٹیسٹ ٹیم کا کپتان مقرر کیا گیا ہے، جبکہ اپل تھرنگا ون ڈے اور T20 میں سری لنکا کی قیادت کریں گے۔ سری لنکن کرکٹ بورڈ نے یہ فیصلہ اینجلو میتھیوز کی جانب سے قیادت سے دستبردار ہونے کے بعد کیا ہے۔ میتھیوز نے زمبابوے کے خلاف ون ڈے سیریز کی شکست کے بعد کپتانی چھوڑی ہے۔ سری لنکا اور زمبابوے کے درمیان واحد ٹیسٹ میچ جمعے سے کولمبو میں کھیلا جائے گا، جس کے بعد سری لنکا کی ٹیم بھارت کے خلاف 3 ٹیسٹ، 5 ون ڈے اور 1 T20 کھیلے گی۔ خواتین کرکٹ ورلڈ کپ میں آج آسٹریلیا کا مقابلہ بھارت سے اور جنوبی افریقہ کا سری لنکا سے ہے، جبکہ نیوزی لینڈ اور انگلینڈ کی ٹیمیں مد مقابل ہیں۔ ومبلڈن میں آج مردوں کے کوارٹر فائنلز کھیلے جا رہے ہیں۔ نوویک جوکووچ ٹوماس برڈش کے مد مقابل ہوں گے۔ عالمی نمبر 1 اینڈی مرے کا مقابلہ سیم کیوری سے ہے۔ روجر فیڈرر میلوس رونش کے خلاف کھیل رہے ہیں، جبکہ میرین چلچ کا سامنا جلس مولر کر رہے ہیں۔ خواتین سیمی فائنلز میں 5 بار کی چیمپئن وینس ولیمس یوہانا کونٹا کا مقابلہ کریں گی، جبکہ گاربین موگوروزا کا مقابلہ میگڈیلینا ریباریکووا سے ہے۔ یوہانا کونٹا 39 سال میں ومبلڈن کے سیمی فائنل میں پہنچنے والی پہلی برطانوی خاتون کھلاڑی ہیں۔ بیلجیم کے فٹ بالر عدنان یانزا نے مینچسٹر یونائیٹڈ چھوڑ کر اسپین کے کلب ریال سوسیاڈیٹ میں شمولیت اختیار کر لی ہے۔
کھیلوں کی خبریں آپ نے سنی عبدالرشید شکور سے۔ پاکستان کی حکمراں جماعت پی ایم ایل این کے ایک رہنما ظفر علی شاہ نے بی بی سی سے بات کرتے ہوئے کہا ہے کہ بہتر ہوگا کہ وزیر اعظم اب مستعفی ہو جائیں، کیونکہ یہی ان کی پارٹی کے لیے بہتر ہوگا۔ اس کی تفصیل سنیے گا سیربین میں آگے چل کر، لیکن اس وقت پروگرام کے نصف پر وقت ہوا ہے خبروں کے خلاصے کا۔ سنیے نازش ظفر سے۔
انڈیا اور چین میں سرحدی کشیدگی کے درمیان چین نے کہا ہے کہ وہ انڈیا اور پاکستان کے کشیدہ تعلقات کو بہتر کرنے میں تعمیری کردار ادا کرنے کے لیے تیار ہے۔ پاکستان کے شہر لاہور میں ایک خاتون رکن پنجاب اسمبلی کی صاحبزادی کے مبینہ تشدد سے 16 سالہ گھریلو ملازم لڑکا ہلاک۔ ملزمہ فوزیہ بی بی نے 20 جولائی تک عدالت سے ضمانت قبل از گرفتاری لے لی ہے۔ امریکی صدر ڈونلڈ ٹرمپ کے بیٹے نے ایک انٹرویو میں کہا ہے کہ انہوں نے روسی وکیل سے اپنی ملاقات کے بارے میں اپنے والد کو کچھ نہیں بتایا تھا۔ صدر ٹرمپ نے ایک ٹویٹ میں بیٹے کے انٹرویو کو شفاف کہا ہے۔ قطر کے خلاف بائیکاٹ کرنے والی 4 عرب ریاستوں کا کہنا ہے کہ دوحہ اور واشنگٹن کے درمیان دہشت گردی کے خلاف جنگ کے لیے مالی تعاون کے معاہدے کے باوجود وہ قطر سے قطع تعلقی جاری رکھیں گے۔ یہ بی بی سی اردو سروس ہے۔
خبریں آپ نے سنی ناظر ظفر سے۔ سربین، آپ بی بی سی اردو سروس سے سن رہے ہیں۔ پاکستان میں حکمراں جماعت پاکستان مسلم لیگ نون نے پینما لیکس کی تحقیقات کرنے والی ٹیم کی رپورٹ کو سپریم کورٹ میں چیلنج کرنے کے لیے وکلاء پر مشتمل ایک 4 رکنی ٹیم تشکیل دی ہے، جو اس رپورٹ کے قانونی پہلوؤں کا جائزہ لے گی، جبکہ وزیراعظم میاں نواز شریف کی حکومت نے اس رپورٹ کو مکمل طور پر جانبدارانہ قرار دے دیا ہے۔ اسلام آباد سے سنیے شہزاد ملک کی رپورٹ۔
خواجہ حارث ایڈوکیٹ کی سربراہی میں ایک 4 رکنی وکلاء کا پینل تشکیل دیا گیا ہے، جو پاناما لیگ سے متعلق مشترکہ تحقیقاتی ٹیم کی رپورٹ کے مختلف پہلوؤں کا جائزہ لے کر ایک پٹیشن تیار کرے گا، جس میں اس رپورٹ پر اعتراضات کا ذکر کیا جائے گا۔ حکومتی وکلاء کی یہ ٹیم اگلے چند روز میں اس بارے میں ایک درخواست سپریم کورٹ میں جمع کروائے گی۔ میاں نواز شریف کی سربراہی میں وزیر اعظم ہاؤس میں آج بھی حکمراں جماعت کا مشاورتی اجلاس جاری رہا، جس میں جی آئی ٹی کی رپورٹ پر حزب مخالف کی جماعتوں کی طرف سے وزیر اعظم کے مستعفی ہونے کے مطالبے کو مسترد کرتے ہوئے بھرپور انداز میں قانونی جنگ لڑنے کا فیصلہ کیا گیا۔ حکومت کی ترجمان اور اطلاعات و نشریات کے وزیر مملکت مریم اورنگزیب نے رکن قومی اسمبلی دانیال عزیز کے ساتھ میڈیا کے نمائندوں سے بات کرتے ہوئے کہا کہ جی آئی ٹی نے اس حوالے سے رپورٹ تیار نہیں کی بلکہ تخلیق کی ہے۔ انہوں نے کہا کہ اس رپورٹ میں جی آئی ٹی کے ارکان کی طرف سے 13 سوالوں کے جواب ڈھونڈنے کے بجائے اس ٹیم کے سامنے پیش ہونے والے لوگوں کی کردار کشی کی گئی، جو کسی طور پر بھی قابل قبول نہیں ہے۔ مریم اورنگزیب کا کہنا تھا کہ حکومت اپنے خلاف ہونے والی ہر سازش کو ناکام بنا دے گی۔
سازشیں ہوتی رہیں، آپ سب نے دیکھا، آپ کے قلم نے دیکھا، آپ خود جانتے ہیں، سازشوں کے عنوان بدلتے رہے، سازشیں کرنے والے بدلتے رہے۔ وزیراعظم محمد نواز شریف کو جلا وطن کیا گیا، آپ ہی نے دیکھا، کبھی تیارا کیس بنایا گیا، اور بھی چھوٹی موٹی سازشیں ہوئیں۔ 2013 کے بعد ایک دھرنا ہوا، پھر دھرنا 2 ہوا، اور آج دھرنا 3 کی تیاری ہے۔ آخری سازش جو میں نے اپنے بات کے شروع میں کہا، وہ میں نے اس لیے کہی کہ سازش تو یہ بھی ناکام ہوگی، لیکن اس دفعہ سازش کرنے والے بے نقاب ضرور ہوں۔
حکومتی ذرائع کا کہنا ہے کہ وزیر اعظم نے کل وفاقی کابینہ کا اجلاس طلب کیا ہے، جس میں ملک میں موجودہ سیاسی صورتحال پر غور کیا جائے گا، جس کے بعد پاکستان مسلم لیگ کی پارلیمانی پارٹی کا اجلاس بھی طلب کیا جائے گا اور ارکان پارلیمنٹ کو اس ضمن میں اعتماد میں لیا جائے گا۔ حزب مخالف کی جماعت پاکستان تحریک انصاف کے سابق صدر جاوید ہاشمی نے کہا ہے کہ ملک میں صرف سیاست دان قربانیاں دیتے ہیں اور کبھی بھی کسی جج یا جرنیل کا احتساب نہیں ہوا۔ انہوں نے الزام عائد کیا ہے کہ پاکستان میں کوئی رکن پارلیمان سمیت اعلی عدالتوں کے ججز اور جرنیل آئین کے تحت صادق اور امین کی شرائط پر پورا نہیں اترتے۔ شہزاد ملک، بی بی سی اسلام آباد۔
پاکستان میں پی ایم ایل این کی حکومت نے جی آئی ٹی کی رپورٹ کو مکمل طور پر جانبدارانہ قرار دیا ہے۔ ہمارے ساتھی سلیم قاضی نے یہ رپورٹ پڑھی ہے، تو میں نے ان سے اس بارے میں بات کی، ان سے پوچھا کہ یہ ہمیں یاد دلائیں کہ سپریم کورٹ نے جو 13 سوالات جی آئی ٹی کو دیے تھے، ان میں سے سب سے اہم سوالات کیا تھے اور کس بارے میں تھے؟
جی امبر، جو 13 سوالات سپریم کورٹ نے کہے تھے جی آئی ٹی کہ ان کی تفتیش کی جائے، ان کا مرکزی نقطہ یہی ہے کہ میاں محمد نواز شریف اور ان کے گھرانوں کے جو مختلف کاروبار ہیں، جو انہوں نے دعوے سپریم کورٹ میں کہا، اصل اس کا منبع ہے، اس سرمایہ کاری کا، وہ کیا تھا۔ اسی لیے سب سے پہلا سوال جو انہوں نے پوچھا وہ یہ تھا کہ گلف سٹیل ملز، اس کا قیام کیسے عمل میں آیا اسے، اور پھر دوسرا سوال یہ تھا کہ اس مل کو فروخت کیوں کیا گیا، پھر جب یہ بیچی گئی تو اس کی وہ جو لائبلٹیز تھیں، جو قرضے آپ نے اس کے لیے لیے تھے، یقیناً لیے ہوں گے، ان قرضوں کا کیا ہوا، کیا وہ واپس بینکوں کو لوٹا دیے گئے یا کیا ہوا ان کا۔ اور پھر ایک اور اہم سوال یہ تھا کہ جب یہ بیچی گئی گلف سٹیل ملز، تو یہ سرمایہ ایک ملک سے دوسرے ملک کیسے گیا؟
تو یہ کاروباری رقم سے حاصل ہونے والی منی ٹریل کے بارے میں سوالات تھے، تو ان سوالات کا جواب کیا ملا؟
जी अंबर, मियां मोहम्मद नवाज शरीफ से जो जीआईटी ने जो सवाल पूछे जब उनकी पेशी हुई, उसमें आपको साफ दिखाई देता है कि सवालात खासे तवील हैं, लेकिन मियां नवाज शरीफ की तरफ से जो उसका जवाब है वो एक आध फिक्रे से ज़्यादा नहीं है। मसलन उनसे पूछा गया कि आपने ये कहा था कि उसका तमाम रिकॉर्ड जो है वो आपके पास मौजूद है, लेकिन बाद में आपके वकील ने सुप्रीम कोर्ट में ये कहा कि ऐसा कोई मवाद हमारे पास, ऐसी कोई दस्तावेजात मौजूद ही नहीं है, इसकी वजाहत कैसे करना चाहेंगे। तो इसके जवाब में मियां मोहम्मद नवाज शरीफ का कहना था कि मुझे नहीं मालूम कि ऐसा क्यों है, और उनका कहना था कि मैं इस बारे में यकीन से कुछ नहीं कह सकता। फिर उसके बाद उनसे ये पूछा गया कि मरियम नवाज शरीफ, हुसैन और हसन नवाज शरीफ, इन लोगों ने सुप्रीम कोर्ट में गल्फ स्टील और अजीज़िया के मुतालिक जो दस्तावेज़ात जमा कराई हैं, क्या आपने वो ज़ाती तौर पर वो दस्तावेज़ात देखी हैं। तो इसके जवाब में मियां मोहम्मद नवाज शरीफ का कहना था कि नहीं, वो दस्तावेज़ात मैंने ख़ुद नहीं देखी।
अच्छा, और ये बताएं कि जो रिपोर्ट के मुताबिक इस तफ्तीश में जीआईटी को क्या अहम दस्तावेज़ात मिले हैं जिनको वो ठोस सबूत के तौर पर बयान कर रहे हैं, क्या क्या अहम दस्तावेज़ात हैं?
जीआईटी कहती है कि इस तफ्तीश के दौरान इन चार चीज़ों की तस्दीक हो गई है, और उसमें पहली बात ये वो कहते हैं कि तस्दीक इस बात की हो गई है कि मरियम नवाज शरीफ, नेल्सन और नीलसन इसकी हकीकी मालिक हैं, वो उसकी जो हैं बेनिफिशियल ओनर हैं, ना कि उसकी ट्रस्टी हैं। फिर जीआईटी का ये कहना था कि मुत्तहिदा अरब अमारात से भी इस बात की तस्दीक हुई है कि मियां मोहम्मद नवाज शरीफ एक और ऑफशोर कंपनी के मालिक भी हैं। और फिर आखिर में ये बात भी जीआईटी ने कही कि इस बात की भी तस्दीक हम करते हैं कि जो कागजात, जो दस्तावेज़ात मुख्तलिफ कंपनियों के तबादले के मुआहदे की शक्ल में हमारे सामने पेश किए गए थे बैरून मुल्क जो हुए मुत्तहिदा अरब अमारात में, वो कागजात उनके साथ हेरा फेरी की गई थी, और वो कागजात जो हैं वो जाली हैं।
जीआईटी की रिपोर्ट के कुछ अहम नुकात बता रहे थे हमारे बीबीसी के साथी सलीम काजी। और मैंने वज़ीर आज़म की जमात पाकिस्तान मुस्लिम लीग नून के रहनुमा और साबिक रुकन कौमी असम्बली और साबिक सेनेटर ज़फ़र अली शाह से इस पर बात की, और उनसे पूछा कि उनकी जमात और शरीफ ख़ानदान माजी में भी बहुत बहरानों से गुजर चुके हैं, लेकिन जो मौजूदा बहरान है वो कितना शदीद है शरीफ ख़ानदान के लिए भी और पार्टी के लिए भी।
ये मियां नवाज शरीफ एंड हिज फैमिली, उनके लिए तो ये शदीद तरीन बुरान है, और उससे निकलना प्रमुख इशी जो मुझे नजर आता है बतौर एक पॉलिटिकल वर्कर के और बतौर एक वकील के, कि उनका इस बुरान से निकलना बहुत मुश्किल है।
अच्छा,
और तो... जहां तक दूसरा पहलू है पाकिस्तान मुस्लिम लीग नून का बतौर पॉलिटिकल पार्टी, उसके लिए कोई ये इतना शदीद बुरान नहीं है, लेकिन है असरात उसके यकीनन पड़ेंगे कि जब एक पार्टी का सदर जो है वो हिट हो जाए तो असरात तो पड़ते हैं। पाकिस्तान मुस्लिम लीग शायद संभल जाए इस बात से नवाज शरीफ साहब के डिस्क्वालीफाई होने के बाद, लेकिन उस पर भी असरात इसके जरूर पड़ेंगे, और अंडा आने वाले इंतखाबात में भी मुश्किल का सामना यकीनन होगा।
लेकिन अगर मियां नवाज शरीफ मुस्ताफी नहीं होते तो फिर पार्लियामान और पार्टी का आपके ख्याल में मुस्तकबिल क्या होगा?
वो बहुत खौफनाक बात होगी। मैं एक कॉन्स्टिट्यूशनलिस्ट भी हूँ, फंडामेंटल एक्टिविस्ट भी हूँ फंडामेंटल राइट का, वो फिर इतनी खतरनाक गेम भी खेल रहे हैं कि अगर वो ये नहीं स्टेप डाउन करते तो कल अगर सुप्रीम कोर्ट पाकिस्तान जो 3 दिन के बाद कार्रवाई शुरू हो रही है, अगर वो 10 दिन बाद, 15 दिन बाद, 20 दिन बाद कार्रवाई करके जो कि आगे ही कह चुकी है, अब 3 जजों का मसला है, वो रह गया। अगर वो भी कह देते हैं कि जनाब मोहतरम वज़ीर आज़म साहब आप तो डिस्क्वालीफाई हो चुके हैं, तो फिर तो इनको स्टेप डाउन करना पड़ेगा, या फिर भी अगर नहीं करते तो फिर कॉन्स्टिट्यूशन में रास्ते हैं, बड़े रास्ते हैं।
ये मैं आपसे पूछ रही हूँ कि क्या कोई मुतबादिल शख्सियत ऐसी है जो पार्टी की बागडोर संभाल सके और पार्टी को आइंदा इंतखाबात में फिर कामयाबी दिला सके?
इसमें हमारे पास कोई कतर रजाल नहीं है, पार्टी भरी पड़ी है बड़े बड़े अच्छे लोगों से, लेकिन उस शख्सियत का मैं नाम ले देता हूँ कि जो हमारी पार्टी को संभाला दे सकती है अगले इलेक्शन में, मोहतरमा कसूम नवाज साहब वो है, राजा गफूर साहब है, जो साल अली खान साहब है वगैरह वगैरह, लेकिन ये है मसला टीम के लिए और पार्टी की जमात के लिए। दूसरा मसला है हुकूमत को चलाने के लिए, उसके लिए भी दुश्मन हमारे पास लोग हैं, लेकिन बेंच आदमी जो बैलेंस और वीरस आदमी है میری اس سے کوئی نہ دوستی ہے نہ متعلقات ہے, وہ نام ہے جو نثار علی خان کا.
یہ تھے حکمران جماعت پی ایم ایل این کے رہنما اور سابق سینیٹر ظفر علی شاہ. اور میں نے اس معاملے پر پاکستان تحریک انصاف یعنی پی ٹی آئی کے رہنما شام محمود قریشی سے بھی بات کی. ان سے میں نے پوچھا کہ کیا میاں نواز شریف اور ان کے ساتھیوں کی طرف سے یہ واضح طور پر اعلان جو کیا گیا ہے قانونی جنگ لڑنے کی, اور یہ کہ انہوں نے یہ بھی واضح کیا ہے کہ وہ اس معاملے پر کو کافی لمبا کھینچ سکتے ہیں, تو ایسے میں پی ٹی آئی کی حکمت عملی ہوگی کیا؟
کہ یہ مقدمہ اب تقریباً پہلے جو 126 دن پہلے سنا گیا اور 27 دن اب ہو گئے, تقریباً 200 دن یہ مقدمہ سنا گیا ہے, اور یہ پینما کا ایشو 5 اپریل سے چل رہا ہے. یہ ایک سال سے زیادہ عرصے سے اس پر ہو رہا ہے. پورے ملک کا نظام رک چکا ہے. اس وقت آپ کی اسٹاک مارکیٹ میں مندہ ہے, آپ کی نئی جو ریجنل پالیسی صدر ٹرمپ اس کا اعلان کرنے والے ہیں, حکومت کی توجہ نہیں ہے. حکومت کی اپنا نواز شریف بچاؤ تحریک اور پینما بچاؤ تحریک پر توجہ ہے. حکومت کے پاس پینما کا مقدمے کے علاوہ اور کچھ ہے ہی نہیں. تو عدالت کو اور لوگ بھی بڑے اثر سے انتظار کر رہے ہیں. میں نہیں دیکھ رہا اس مقدمے کو زیادہ طویل ہوتا.
آپ کی جماعت تو یہ مطالبہ کرتی آئی ہے پینما لیکس کے بعد, مقدمے کے بعد, جے آئی ٹی کی تشکیل کے دوران, کہ نواز شریف صاحب کو مستعفی ہو جانا چاہیے بطور وزیر اعظم. تو نواز شریف پر دباؤ بڑھانے کے لیے اب پارلیمان کے اندر آپ لوگوں کا لائح عمل کیا ہوگا؟ کیونکہ اس وقت تک تو ان کے اتحادی مثلا مولانا فضل الرحمان صاحب تو حکمران جماعت کے ساتھ ہی ہیں, تو کیا آپ کا حکمت عملی ہوگی؟
میں عرض کروں, مستعفی ہونے کا مطالبہ تنہا تحریک انصاف کرتی تھی. آج حالات بدل گئے ہیں. آج پاکستان پیپلز پارٹی جو ایک صوبے کی حکومت ہے ان کی, وہ مطالبہ کر رہی ہے کہ مستعفی ہو جائیں. تحریک انصاف دوسرے صوبے میں ہے, خیبر پختونخوا میں حکومت کر رہی ہے, وہ مطالبہ کر رہی ہے مستعفی ہو جائیں. آپ کا ایم کیو ایم مطالبہ کر رہی ہے, ایم کیو ایم پاکستان مستعفی ہو جائیں. جماعت اسلامی مطالبہ کر رہی ہے مستعفی ہو جائیں. پی ایس پی کہہ رہی ہے مستعفی ہو جائیں. پاکستان مسلم لیگ کاف کہہ رہی ہے مستعفی ہو جائیں. آپ کی جو بار ایسوسیشن ہے, سپریم کورٹ بار ایسوسیشن کہہ رہی ہے مستعفی ہو جائیں. سب سے بڑی بار لاہور ہائی کورٹ بار کہہ چکی ہے مستعفی ہو جائیں. پاکستان بار کاؤنسل کہہ رہی ہے مستعفی ہو جائیں. سول سوسائٹی سے آوازیں آنی شروع ہو گئی ہیں کہ استعفیٰ دیں. اور ہم نے اجلاس ریکوزیشن کا فیصلہ کیا ہے, اور وہاں ہم انہیں یاد کروائیں گے کہ آپ نے کھڑے ہو کے آن دا فلور آف دا ہاؤس کہا تھا کہ اگر میں اپنا مقدمہ پیش کرنے میں قائل لوگوں کو نہ کر سکا, جو کہ نہیں کر پائے, تو میں ایک لمحہ انتظار نہیں کروں گا, میں مستعفی ہو جاؤں گا. تو ہم اجلاس میں پارلیمان میں ان سے یہ مطالبہ کرنے جا رہے ہیں کہ وہ اپنا وعدہ ایفا کریں اور استعفیٰ دیں.
تو وہ نہیں مانتے تو اور کیا طریقہ ہے کہ آپ ان پہ پارلیمان کے اندر دباؤ ڈالیں؟
دیکھیے, اگر وہ نہیں مانتے, پہلے تو میں سمجھتا ہوں کہ ان کی اپنی جماعت کے اندر ایک بہت بڑا دھڑا پیدا ہو رہا ہے جو انہیں کہہ رہا ہے کہ ٹکراؤ کی پالیسی مت اپنائی جائے, اور بہت سے ایم این ایز ہیں جن سے رابطے ہو رہے ہیں, وہ بھی کہہ رہے ہیں کہ جو آپ ٹکراؤ کی پالیسی اڈاپٹ کر رہے ہیں یہ مناسب نہیں ہے. اور میری اطلاع کے مطابق ان کے اپنے بھائی شہباز شریف صاحب جو وزیر اعلیٰ پنجاب کے ہیں, اور ان کے اپنے وزیر داخلہ چودھری نثار علی خان صاحب کی ٹکراؤ کی پالیسی کی تائید نہیں کر رہے. اب خواجہ سعد رفیق صاحب جیسے, خواجہ آصف صاحب جیسے لوگوں کی اگر وہ سننا چاہتے ہیں تو یہ فیصلہ ان کا ہے, لیکن ان کی اپنی جماعت سے بھی آوازیں شروع ہو گئی ہیں کہ ٹکراؤ نہ کیجیے اور نظام کو چلنے دیجیے.
پی ٹی آئی کی قیادت پر بھی مقدمات کی تلوار لٹک رہی ہے. اگر عمران خان صاحب نااہل قرار دیے جاتے ہیں تو پارٹی کا مستقبل آپ کے خیال میں کیا ہوگا؟
پہلی بات تو یہ ہے کہ جو ہم پہ مقدمے ہیں ہم ان کو فیس کر رہے ہیں,
हम कोई जंग नहीं करेंगे, हम अपना मौकिफ पेश करेंगे, हम अपना मनी ट्रेल देंगे जो देने में ये नाकाम रहे। कतरी शहजादा एक ऐसी तोता मैना की कहानी थी जिसको पूरी कौम मुस्तरद कर चुकी है। हम अपना मौकिफ पेश करेंगे, हम अपना मनी ट्रेल देंगे, जो अदालत हमसे तकाजा करेगी हम इंशाल्लाह अदालत को मुतमईन करेंगे, नंबर एक। नंबर दो, हमें इतमाद है कि अल्लाह के फजलो करम से इमरान खान सुरखुरू होंगे।
ये थे पाकिस्तान तहरीक इंसाफ यानी PTI के रहनुमा शाह महमूद कुरैशी। और सामीन, आपको ये भी बता दें कि वज़ीर आज़म पाकिस्तान मियाँ नवाज शरीफ और उनके ख़ानदान के ख़िलाफ़ पैनामा लीक्स के हवाले से सुप्रीम कोर्ट में होने वाली समात और मुश्तरका तहकीकाती टीम की कार्रवाई पर BBCUrdu.com का एक खसूसी ज़मीमा आप देख सकते हैं। ये हमारी वेबसाइट BBCUrdu.com पर मौजूद है, वेबसाइट का रुख ज़रूर कीजिए। सरवीन, आप BBC उर्दू सर्विस से सुन रहे हैं।
हमारे नामा निगार करिया करिया गांव गांव।
रई मियार खान में लाशों के अमरा एहतजाज भी किया। मोहम्मद काजिम, BBC क्वेटा।
शुमाइला जाफरी, BBC नकियाल सेक्टर, लाइन ऑफ कंट्रोल।
लेकिन इस बारे में फौजी हुकाम ने कोई तफसील जारी नहीं की। अजीजुल्ला खान, BBC पिशावर।
हुकूमत पर सियासी दबाव में कमी आएगी या इजाफा होगा। हारून रशीद, BBC इस्लामाबाद।
जहां खबर है वहां हमारा नामा निगार है।
ऑस्ट्रेलिया के मिचेल मार्श और स्टीव ओकीफ पहला टेस्ट मैच खेल रहे हैं। अब्दुल रशीद शकूर, BBC दुबई।
कौमी असम्बली का इजलास कल फिर होगा। शहजाद मलिक, BBC इस्लामाबाद।
और शाहराहों की सजावट का खास इंतजाम किया जा रहा है। रियाज मसरूर, BBC श्रीनगर।
बाखबर रहने के लिए सैरबीन सुना कीजिए।
सैरबीन, आप BBC उर्दू सर्विस से सुन रहे हैं। इतवार 9 जुलाई को कराची के शहर में सूबाई सिंध के सूबाई असम्बली के लिए हलका 114 में ज़िमनी इंतखाबात में पीपल्स पार्टी के उम्मीदवार कामयाब हुए और MQM दूसरे नंबर पर रही। मैंने इस पर बात की कराची में प्रोफेसर तौसीफ अहमद से और उनसे पूछा कि ये नतीजा, इंतखाबी नतीजा जो है, ये MQM के लिए कितना अहम है।
देखिए, वो इस लिहाज से MQM के लिए अहम था कि अल्ताफ हुसैन जो MQM के कायद हैं उनके नुमाइंदों के अमरीकी कांग्रेस के अराकीन से मुदाखलात हो गए, शुरू हो गए थे, जिसकी खबरें भी आई थी, जिसमें कराची ऑपरेशन की मजम्मत भी हुई थी। तो उसके खिलाफ MQM पाकिस्तान के रहनुमा डॉक्टर फारूक सत्तार ने बहुत सख्त स्टैंड लिया था, जिसके जवाब में अल्ताफ हुसैन ने अपील की थी वोटर से कि वो घरों को से ना निकलें और वोट ना दें। तो इस लिहाज से MQM के लिए अहम था कि वो बताएं कि वही MQM के हकीकी नुमाइंदे हैं। तो उन्होंने कोशिश भी की और वोटिंग एवरेज भी 30% रहा, मगर ये सीट रिवायती तौर पे किसी एक पार्टी की सीट नहीं रही, कभी MQM की रही, कभी दूसरी जमातों की, तो उस तरह रिजल्ट नहीं आ सके। और यकीनन ये बात फारूक सत्तार की लीडरशिप के लिए चैलेंज तो है कि वो कराची का दूसरा इलेक्शन हारे हैं। अगर ये दोनों इलेक्शन जो है, जो मनीर का भी इलेक्शन था वो भी MQM की सीट नहीं थी और ये वाली भी नहीं थी, मगर शिकस्त का एक नफसियाती असरात तो होते हैं, तो इसका असर पड़ेगा, पड़ने का इम्कान है।
क्या इस सूरत हाल में PSP और MQM जो फारूक सत्तार के MQM है, वो पाकिस्तान के आने वाले दिनों में इन दोनों का इत्तेहाद होता देख रहे हैं आप?
मेरा ख्याल है इनका इत्तेहाद हो रहा है, बल्कि तीनों जमातों का इत्तेहाद हो रहा है और ये जरूर मुत्तहिद होंगे। देखिए, ये सब बातें लिंक है पाकिस्तान के सियासी निज़ाम के मुस्तकबिल के हवाले से। ये मुल्क में जो क्राइसिस है, अगर मियां नवाज शरीफ चले जाते हैं और उसके बाद जो सूरत हाल बनती है तो उसमें नई सब बंदियां होंगी, तो उस वक्त हम वो बहुत वादे तौर पर कह सकेंगे कि कौन किधर जा रहा है। फिर एक और अहम बात यह है कि जब से MQM के खिलाफ ऑपरेशन हुआ है, उसके टुकड़े हो गए हैं, तो वो सब पाकिस्तान की फौजी इस्टेब्लिशमेंट से बहुत करीब आ गए और फौजी इस्टेब्लिशमेंट की जो डॉक्ट्राइन होगी उसके नतीजे में MQM के ये ग्रुप अपना लाहेमल तय करेंगे। मगर इस बात का इम्कान है, क्योंकि परवेज मुशर्रफ भी कह चुके हैं दुबई में कि MQM के सारे ग्रुपों को मुत्तहिद होना चाहिए, तो ये इस बात के बहुत ज़्यादा इम्कान हैं कि अगले इलेक्शन में ये सारे ग्रुप जो हैं परवेज मुशर्रफ की क़यादत में
متحد ہو جائیں.
ایم کیو ایم کو کیا آپ مستقبل میں اسٹیبلشمنٹ کی ہی جماعت کے طور پر دیکھ رہے ہیں؟
یہ بالکل بہت طویل عرصے تک ایم کیو ایم اب اسٹیبلشمنٹ کے کہنے پہ چلنے والی جماعت ہوگی. اس کے ساتھ جو نقصانات ہوئے ہیں الطاف حسین کی پالیسیوں کے نتیجے میں, تو اب فوری طور پہ یہ امکان نظر نہیں آتا کہ ایم کیو ایم کا کوئی بھی گروپ وہ جو ہے اسٹیبلشمنٹ سے دور ہو سکے, یہ امکان اب بالکل بھی نہیں رہا.
اگر ایم کیو ایم الطاف اور ایم کیو ایم فاروق ستار گروپ کا موازنہ کریں, اس کو آپ کس طرح دیکھ رہے ہیں؟
دیکھیے الطاف گروپ جو ہے وہ اس کی سرگرمیوں پہ پابندیاں ہیں, اس کے لوگ گرفتار ہیں, اس کے جو ڈپٹی کنوینر ہیں پروفیسر ڈاکٹر ظفر عارف جب سے وہ رہا ہوئے ہیں انہوں نے اپنے آپ کو محدود کیا ہوا ہے, مگر جو مجموعی صورتحال ہے کراچی حیدرآباد کی لوگ الطاف حسین سے ہمدردی رکھتے ہیں. مگر جو اس میں سب سے بڑی جو فیکٹر ہے وہ یہ ہے کہ اسٹیبلشمنٹ کسی صورت میں بھی الطاف گروپ کو سیاسی سرگرمیوں کی اجازت دینے کے لیے تیار نہیں ہے, اور اس بات کا امکان ہے کہ ان کے نام سے اگر کوئی الیکشن میں حصہ لے گا تو اس کو بھی اجازت نہیں دی جائے گی. تو اس صورت میں تو پھر چوائس جو ہے ایم کیو ایم پاکستان رہ جائے گی یا مصطفیٰ کمال کی پارٹی رہ جائے گی جس کے اتحاد کی باتیں ہو رہی ہیں. ہاں اگر یہ ڈاکٹرائن چینج ہو گئی اسٹیبلشمنٹ کی تو پھر تو بہت سارے امکانات ہو سکتے ہیں کہ اگر الطاف گروپ کو اجازت دے دی گئی سیاسی سرگرمیوں کی انتخابات میں حصہ لینے کی تو پھر تو فاروق ستار بھی ان کے ساتھ جا سکتے ہیں, مگر ایسا کوئی امکان نظر نہیں آ رہا اگلے الیکشن تک. تو یہی نظر آ رہا ہے کہ فاروق ستار کی ایم کیو ایم وہی لیڈ کرے گی ایم کیو ایم.
کراچی کے بائی الیکشن کے بعد ایم کیو ایم کس جگہ کھڑی ہے؟ تبصرہ کر رہے تھے وفاقی اردو یونیورسٹی کے شعبہ ابلاغ عامہ کے پروفیسر توصیف احمد. ادھر پاکستان کے قبائلی علاقوں میں اصلاحات کے لیے انتہائی سرگرم رکن قومی اسمبلی الحاج شاہ جی گل آفریدی کو مبینہ طور پر شدت پسند تنظیم کی جانب سے دھمکیاں موصول ہوئی ہیں جس میں انہیں کہا جا رہا ہے کہ وہ ان اصلاحات کے ایجنڈے سے دور رہیں. پشاور سے عزیز اللہ خان کی رپورٹ.
خیبر ایجنسی سے منتخب رکن قومی اسمبلی الحاج شاہ جی گل آفریدی نے بی بی سی سے بات چیت کرتے ہوئے کہا کہ انہیں ٹیلی فون پر دھمکیاں دی گئی ہیں کہ فاٹا اصلاحات کے معاملے سے دور رہو کیونکہ انہیں کہا گیا ہے کہ یہ ان کی اسٹیٹ ہے.
مجھے تھریٹ مل رہا ہے کافی عرصے سے اور یہ کہا جا رہا ہے کہ یہ فاٹا کا جو نظام ہے اس کو قومی دائرے میں جو آپ شامل کرنے کی کاف چلا رہے ہو اس سے جو ہے اب پیچھے ہو جائے کیونکہ ایک قسم کا یہ ہمارا اسٹیٹ ہے. مگر میں نے یہی ان کو بھی کہا ہے اور آپ کو بھی ابھی ریکارڈ کے لیے کہتا ہوں کہ یہ حق اور باطل کا جنگ ہے اور ان شاء اللہ تعالیٰ حق کی فتح ہوگا.
انہوں نے تنظیم کا نام نہیں لیا لیکن یہ کہا کہ انہیں فون کالز بین الاقوامی نمبر سے کیے گئے ہیں, لیکن ان کا کہنا تھا کہ یہ معلوم نہیں ہے کہ اس کے پیچھے کون سی تنظیم یا ایجنسی ہے.
پورا اس خطے میں جو حالات بنا ہوا ہے اس میں تمام جو بین الاقوامی قوتیں ہیں وہ سب افغانستان اور پاکستان میں یہاں کام کر رہا ہے, تو یہ تو مجھے کنفرم پتہ نہیں کہ اس کے پیچھے کون ہے, کون سا ایجنسی ہے یا کس کے کہنے پر انہوں نے مجھے تھریٹ کیا ہوا ہے یا تھریٹ کر رہا ہے یا مجھے یہ کہہ رہے کہ آپ اس کا سے ہٹ جائے. مگر یہ ضرور ہے کہ اس میں ہر ایک ہو سکتا ہے, بین الاقوامی ادارے بھی ہو سکتے کیونکہ اس افغانستان کا بھی جو حالات ہے اس میں راکا بہت انوالومنٹ ہے, یہاں جو بھی کچھ واقعہ ہو جاتا ہے اس کے پیچھے ضرور راکا ہاتھ ہوتا ہے. تو ظاہر ہے کہ خطے میں اتنا بڑا ایک بین الاقوامی جنگ لڑا جا رہا ہے تو کوئی بھی ہو سکتا ہے.
یہاں ایسی اطلاعات ہیں کہ انہیں فون کالز مبینہ طور پر شدت پسند تنظیم کی جانب سے کیے گئے ہیں, لیکن شاہ جی گل آفریدی نے کہا کہ وہ اس کی تصدیق نہیں کر سکتے کہ یہ کس تنظیم نے کی ہے. انہوں نے کہا کہ انہیں جو فون کالز کی گئیں وہ شخص پشتو زبان میں بول رہا تھا اور وہ کسی بھی تنظیم سے ہو سکتا ہے جو اپنے آپ کو انتہائی خطرناک تنظیم سمجھتی ہے. ان سے جب کہا گیا کہ کیا وہ داعش یا تحریک طالبان یا القاعدہ سے تھا تو انہوں نے کہا کہ ضروری بات نہیں ہے کہ وہ جو کچھ کہہ رہا ہو وہ درست ہو, اس کے پیچھے کون لوگ ہیں اس کی تحقیقات وزارت داخلہ کرے گی. انہوں نے کہا کہ اس بارے میں انہوں نے وزارت داخلہ اور دیگر اداروں کو اطلاع دے دی ہے اور انہیں مکمل سیکیورٹی فراہم کرنے کی یقین دہانی بھی کرائی گئی ہے. الحاج شاہ جی گل آفریدی فاٹا اصلاحات کے حوالے سے انتہائی سرگرم رکن ہیں اور انہوں نے قبائلی علاقوں کی خیبر پختونخوا کے ساتھ انضمام کے حق میں مؤثر تحریک بھی شروع کی ہے. فاٹا اصلاحات کا بل اس سال مئی میں پارلیمان میں پیش کیا جانا تھا، لیکن مولانا فضل الرحمان اور محمود خان اچکزئی کی مخالفت کی وجہ سے بل پارلیمان میں پیش نہیں کیا جا سکا۔ شاہ جی گل آفریدی کے مطابق وہ ڈرنے والے نہیں ہیں اور ان کی جدوجہد قبائلی علاقوں کی خوشحالی اور اصلاحات کے لیے جاری رہے گی۔ عزیز اللہ خان، بی بی سی، پشاور۔
اور اب یہ سنیے کہ امریکہ کے صدر ڈونلڈ ٹرمپ کے بیٹے نے کہا ہے کہ انہوں نے روسی وکیل سے اپنی ملاقات کے بارے میں اپنے والد کو کچھ نہیں بتایا تھا۔ تاہم ان کا کہنا ہے کہ روسی وکیل نے ہلری کلنٹن سے متعلق بعض معلومات دینے کا دعویٰ کیا تھا۔ دوسری جانب روس نے ان تمام الزامات کو امریکی اور روسی صدور کے درمیان ہونے والی ملاقات سے توجہ ہٹانے کی ایک کوشش قرار دیا ہے۔ بی بی سی کے نامہ نگاروں کے مراسلوں کا خلاصہ سنیے فرحت جاوید سے۔
امریکی اخبار نیو یارک ٹائمز میں صدر ڈونلڈ ٹرمپ کے بیٹے ٹرمپ جونیئر کی ایک روسی وکیل کے ساتھ ملاقات کی خبر سامنے آنے کے بعد اب انہوں نے اس ملاقات کی تصدیق تو کی ہے، تاہم ان کا کہنا ہے کہ ان کے والد یعنی امریکی صدر کو اس ملاقات کا علم نہیں تھا۔ واضح رہے کہ ان خاتون وکیل کے بارے میں کہا جاتا ہے کہ وہ مبینہ طور پر روسی حکومت سے رابطے میں تھیں اور ان کے پاس ایسا مواد تھا جو صدر ڈونلڈ ٹرمپ کی حریف ہلری کلنٹن کو نقصان پہنچا سکتا تھا۔ ٹرمپ جونیئر نے فاکس نیوز کے ایک پروگرام میں گفتگو کرتے ہوئے کہا ہے کہ یہ ملاقات وقت ضائع کرنے کے مترادف تھی۔
نہیں، اس میں کچھ بھی نہیں تھا، بتانے کے لیے کچھ بھی نہیں تھا۔ میرا مطلب ہے کہ مجھے تو وہ یاد بھی نہیں آتا اگر آپ نے اس بارے میں کوریدنا نہیں شروع کیا ہوتا۔ یہ صحیح معنوں میں 20 منٹ کا ضیاع تھا، جو کہ شرم کی بات ہے۔
واضح رہے کہ ٹرمپ جونیئر، ان کے بہنوئی اور ڈونلڈ ٹرمپ کی انتخابی مہم کے سربراہ نے روسی وکیل نتالیا ویسلنسکا سے نیو یارک میں واقع ٹرمپ ٹاور میں جون 2016 میں ملاقات کی تھی۔ ٹرمپ جونیئر کو برطانوی پبلسسٹ راب گولڈ سٹون کی جانب سے ایک ای میل آئی تھی جس میں یہ کہا گیا تھا کہ بعض ایسے روسی دستاویزات ہیں جو کہ ہلری کلنٹن کو مجرم ثابت کر دیں گے۔ دوسری جانب روسی حکومت کے ترجمان نے ان الزامات کو مسترد کرتے ہوئے انہیں امریکی اور روسی صدور کے درمیان ہونے والی حالیہ ملاقات سے توجہ ہٹانے کی ایک کوشش قرار دیا ہے۔
یہ سب کہانی میں ایک نیا موڑ ہے جس کی وضاحت اس حقیقت سے ہی کی جا سکتی ہے کہ یہ سب امریکہ اور روس کے درمیان دو طرفہ بات چیت کے فوری بعد منظر عام پر آیا ہے۔ یہ سب تو ایک طویل مدت تک چلنے والے ڈرامے کی یاد دلاتا ہے جو امریکہ کے کسی بھی کامیاب ترین سوپ اوپرا کو پیچھے چھوڑ سکتا ہے۔ میں ایک بار پھر کہوں گا، ہمیں اس ڈرامے میں شامل کرنے کی کوشش نہ کریں۔ ہم کبھی ایسے ڈرامے کا حصہ نہیں بنتے، نہ ہی ان میں کوئی کردار ادا کرتے ہیں۔
روس کے وزیر خارجہ سرگئی لاروف نے بھی اسے غیر معقول الزام قرار دیا ہے۔
میں یہ جان کر حیران ہوں کہ ایک روسی وکیل پر الزام لگایا جا رہا ہے اور ڈونلڈ ٹرمپ کے بیٹے کو صرف اس لیے ملزم ٹھہرایا جا رہا ہے کہ انہوں نے ان خاتون وکیل سے ملاقات کی۔ میں اسے انتہائی نامعقول سمجھتا ہوں، کیونکہ اگر کوئی فرد ایک وکیل سے بات چیت کرتا ہے تو اس میں آخر مسئلہ ہی کیا ہے؟ اس سے کسی کو کیا خطرہ ہو سکتا ہے؟
اس سے پہلے یہ خاتون وکیل بھی کہہ چکی ہیں کہ ان کے پاس کبھی بھی امریکی صدارتی امیدوار ہلری کلنٹن سے متعلق ایسی معلومات نہیں رہی جن سے انہیں نقصان پہنچ سکتا ہو، جبکہ امریکی صدر ڈونلڈ ٹرمپ نے بھی اپنے بیٹے کی حمایت میں ایک مختصر بیان جاری کیا ہے جس میں انہیں اعلیٰ صلاحیت کا شخص قرار دیا گیا ہے اور ان کی شفافیت کی تعریف کی گئی ہے۔ واضح رہے کہ امریکی تفتیش کار امریکہ کے صدارتی انتخابات میں مبینہ روسی مداخلت کی جانچ پڑتال کر رہے ہیں۔ ڈونلڈ ٹرمپ کے صدر بننے کے بعد ان پر یہ الزامات لگتے رہے ہیں کہ روس نے ہلری کلنٹن کی انتخابی مہم کو سبوتاج کرنے کی کوشش کی ہے۔ تاہم امریکی صدر اور روس ان الزامات کی تردید کرتے ہیں۔
تفصیل بتا رہی تھیں فرحت جاوید، اور اسی رپورٹ کے ساتھ سربین اپنے اختتام کو پہنچتا ہے، لیکن یاد رکھیں کہ ہماری ویب سائٹ 24 گھنٹے ہی تازہ ترین خبروں کے لیے کے ساتھ آپ کے لیے موجود ہے۔ آج سربین کے ایڈیٹر تھے فراز ہاشمی، پروڈیوسر تھے اطہر کاظمی، ہمارے اسٹوڈیو مینیجرز تھے لندن میں نک رینڈل، اسلام آباد میں عامر صدیق۔ اب مجھے امبر خیری کو اجازت دیجیے، لیکن پروگرام کے آخر میں خبریں سنیے نازش ظفر سے۔
چین نے کہا ہے کہ وہ انڈیا اور پاکستان کے کشیدہ تعلقات کو بہتر کرنے میں تعمیری کردار ادا کرنے کے لیے تیار ہے۔ پاکستان کے شہر لاہور میں ایک خاتون رکن پنجاب اسمبلی کی صاحبزادی کے مبینہ تشدد سے 16 سالہ گھریلو ملازم لڑکا ہلاک، ملزمہ فوزیہ بی بی نے 20 جولائی تک عدالت سے ضمانت قبل از گرفتاری لے لی ہے۔ امریکی صدر ڈونلڈ ٹرمپ نے اپنے بیٹے کے اس انٹرویو کو شفاف اور معصوم قرار دیا ہے، جس پر ٹرمپ جونیئر نے کہا ہے کہ روسی وکیل سے اپنی ملاقات کے بارے میں اپنے والد کو کچھ نہیں بتایا تھا۔ قطر کے خلاف بائیکاٹ کرنے والی 4 عرب ریاستوں کا کہنا ہے کہ دوحہ اور واشنگٹن کے درمیان دہشت گردی کے خلاف جنگ کے لیے مالی تعاون کے معاہدے کے باوجود وہ قطر سے قطع تعلقی جاری رکھیں گے۔ یہ بی بی سی اردو سروس ہے۔